नमस्कार। बद्लिन्दो भूटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बद्लिन्दो नेपाली जीवनशैलीबारे छलफल गर्ने कार्यक्रम समृद्धिको यात्राबाट साथी शारदासँगै म श्रीधरको
कार्यक्रममा हामी झापा र मोरङमा रहेका भूटानी शरणार्थी शिविर आसपासका गाउँ र शहरको जीवनशैलीमा देखिएको परिवर्तनको कुरा गर्छौ। फैलदै गएको सिप र क्षमताले बढ़ाएको आर्थिक समृद्धि र प्रगतिका कुरा गर्छौ। हरेक शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने कार्यक्रमको आजको अंकमा तपाईंलाई हार्दिक स्वागत छ।
आज हामी झापा क्षेत्रमा फस्टाएको होटल व्यवसायको सन्दर्भमा चर्चा गर्छौ। पछिल्लो समय झापा क्षेत्रमा खाना खान घर बाहिर जाने चलन बढ्दो छ।
पहिला तपाईँको कहाँ पाहुना आयो, कहाँको दूरको पाहुना, कहाँको रिलेटेड पाहुना पनि तपाईँको कता त्यो एउटा साइनो गाँसेर चाहिँ पाहुना खान जान्थे मान्छेहरू। कहिले आफ्नो स्वयं घरभित्रको पाहुना आउँदाखेरि पनि उनीहरूलाई सत्कार पुग्दैन कि उहाँहरू होटलमा राख्ने चलन आइसक्यो। त्यो चाहिँ धेरै चलनमा आइसक्यो कि अहिले होटलमा जाने खाने त्यो त माइनर कुरा भइहाल्यो नि।
झापामा होटल व्यवसायको अवस्था लगानी र आर्थिक गतिविधिसँगै होटलमै काम गरेर जीवन गुजारा गरेका एकजना मजदुरको प्रगतिको कथा पनि सुन्छौ।
होटलबाट मलाई राम्रै छ, पैसा चाहिँ भनेको अहिले अब होटल लाइनमा खासै बेसी त छैन, ठिकै अब यसो खाना लाउन पुग्ने दिनुहुन्छ र भर अभर यताउता हेर विचार पनि गर्नुहुन्छ। बेसिक पिए भनेको चाहिँ अहिले 5,000 छ होइन, खाना बस्न त्यहीँ हुन्छ अनि बेसिक पिएबाट अब यताउता फाल्टु इन्कम।
आर्थिक उपार्जनका लागि भूटानी शरणार्थीले अप्नाएको होटल व्यवसाय र भएको आर्थिक समृद्धि पनि खोतल्छौ। अहिले चाहिँ भूटानी शरणार्थी र शरणार्थी शिविर आसपासका केही गतिविधि।
आउँदो अक्टोबरदेखि म्याद सकिने भूटानी शरणार्थीको परिचय पत्र नवीकरणको काम यही 17 सेप्टेम्बरदेखि शुरू हुने भएको छ। नवीकरणसँगै सन् 2011 अगस्तदेखि 16 वर्ष लागेका र आउँदो डिसेम्बरसम्ममा 16 वर्ष पुग्ने सबै भूटानी शरणार्थीलाई नयाँ परिचय पत्र पनि वितरण गरिनेछ। परिचय पत्र नवीकरण तथा वितरण कार्यालय झापा दमक वडा नम्बर 10 खड़ा गरिने शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले जनाएको छ। यसका लागि आउँदा जाँदा लाग्ने यातायात खर्च आयोगले दिनेछ। परिचय पत्र नवीकरण तथा वितरणको लागि कार्यालयमा जाने दिनको जानकारी भने हरेक शरणार्थी शिविरमा सूचना टाँसेर गराइनेछ।
आयोडिन नुनको महत्व र प्रयोगबारे जानकारी गराउन झापाको बनियानीमा कार्यक्रम गरिएको छ। गुणस्तर तथा नापतोल विभाग पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले गरेको कार्यक्रममा विभागका क्षेत्रीय प्रमुख शशिभूषण यादवले सीमा क्षेत्रका बासिन्दाले भारतबाट सस्तोमा ढिक्के नुन ल्याएर खाने गरेकोमा चिन्ता व्यक्त गर्नुभयो। गएको बुधबार भएको कार्यक्रममा साल ट्रेडिङ लिमिटेडका पूर्व क्षेत्रीय प्रमुख नवीन चन्द्र झाले आयोडिन युक्त नुनको महत्व बुझाउन स्थानीय संघ संस्थालाई अभियान गर्न आग्रह गर्नुभयो। आयोडिनको कमी भएमा गलगाँडको समस्या हुन्छ।
नेपालका शरणार्थी शिविरमा रहेका भूटानी मध्ये गएको मंगलबारसम्म 60,000 जनालाई अमेरिका पुनर्वास गराइएको छ। भूटानी शरणार्थीलाई सन् 2007 अमेरिका लगायत विभिन्न 8 देशमा पुनर्स्थापना गर्न शुरू गरिएको हो। अन्य देशमा 11,000 शरणार्थी पुनर्वास भएका शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले जनाएको छ।
सहायता संस्था कारितासले बितेको 9 महिनामा भूटानी शरणार्थी सहित झापा र मोरङका करिब 500 जनालाई लैंगिक हिंसा, मानव बेचबिखन र सुरक्षित आप्रवासन सम्बन्धी जानकारी दिएको छ। स्थानीय विद्यालय, भूटानी शरणार्थी शिविरका विद्यालय, स्थानीय महिला समूहमा गरी 13 कार्यक्रम भएका कारितासको सूचना प्रवाह केन्द्रकी प्रमुख मीना पौडेलले जानकारी दिनुभयो।
बढ्दो शहरीकरणसँगै झापाको बिर्तामोडलाई व्यवस्थित गर्नेबारे सरकारवालाहरूले छलफल चलाएका छन्। परिवर्तन युवा समाजले गरेको कार्यक्रममा शहरी तथा सामाजिक विकासबारे छलफल भएको छ। छलफलका क्रममा फोहोर तह लगाउन डम्पिङ साइट, पुस्तकालय र खेलकुदका लागि कवडहलको आवश्यकतामा जोड़ दियो। यसबीच झापा दमक एकता टोल विकास संस्थाले 60 वर्ष नागेका 2 दर्जन वृद्ध वृद्धालाई सम्मान गरेको छ। गएको आइतबार भएको कार्यक्रममा सम्मानसँगै रमाइलो तीज कार्यक्रम पनि गरियो।
रेडियो कार्यक्रम समृद्धिको यात्राको आजको यात्रा शुरू गरौं झापा क्षेत्रका होटलहरू घुम्दै। तपाईंलाई झापा क्षेत्रका होटलहरू घुमाउनुको कारण चाहिँ बेग्लै छ। समयसँगै मान्छेको काम र कामको प्रकृतिले मान्छेलाई व्यस्त बनाउँदैछ हिजो आज। त्यसैले त पछिल्लो समय झापामा होटल व्यवसाय निकै फस्टाएको छ। यो सँगै खाना खान घर बाहिर जाने चलन पनि बढ्दो छ।
खाना खानकै लागि कामकाजीहरूलाई घर पुगिरहन गाह्रो हो। झापाको एक गैर सरकारी संस्थामा आबद्ध ज्ञानु निरौला कैयौं वर्षदेखि बिहानको चियादेखि खाना र दिउँसोको खाजासम्म होटलमै खानुहुन्छ।
दिनमा 2 चोटि चाहिन्छ सिङ्गडा, कहिले खानै खाना चाहिन्छ, कहिले भनेको अब तपाईँको पुरी परोटाहरू भयो, त्यस पछाडि चा भयो, सबै थोक नै खाइन्छ प्रायः जस्तो सबै। होटल घरको सानो भाइ भनौँ न, घर जत्तिकै भयो नि होटल। अहिले त हाम्रो लागि होटल बिना त कुनै कामै हुँदैन, जत्तिकै भइसक्यो।
महिनाभरिमा होटलमा कति जति खर्च गरिन्छ होला?
हुन्छ 3-4 हजार चाहिँ लगभग होटलमै खर्च हुन्छ। 3-4 हजार होटलमा खर्च, घर कहाँ खान भ्याइँदैन, टाढा घर छ, अब खानै पुग्नै पाइँदैन, अब जागिरे मान्छेले कसरी त्यो सम्भव हुन्छ र?
गरिखाने भ्याउनले मान्छेलाई घरको घेरामा मात्र बस्न दिँदो रहेनछ। पढ्नका लागि स्कुल कलेज र कामका लागि इलम खोज्दै घर बाहिर निस्कनु नेपाली समाजको बदलिँदो रूप हो। यही क्रममा आधा उमेर होटलमै खाएर बिताउनु भयो नेत्र चौलागाईले पनि।
क्याम्पस छोडिकनको सहर बसाई बिजनेस र जागिरको सिलसिलाले हेर्नु नै आज करिब करिब 25-26 वर्ष भयो। साँच्चै भन्ने भने वैवाहिक जीवनमा बाँधिने पूर्वका दिनहरू भनेको लगभग होटलमै भात खाइयो। करिब भनौँ न आज मैले बिहा गरेको 9 वर्ष भयो, 25 वर्षको मेरो यो बसाइ भयो भनेपछि 16 वर्ष जति होटलमै खाइयो, सबै नै होटलमै खाइयो। ब्रस घरमा गरिन्थ्यो, त्यस पछाडिका सबै क्रियाकलापहरू लगभग आफ्नो व्यवसाय पेसादेखि बाहेकका खाने कार्यक्रमहरू जति हुन्थे ती सबै होटलमै नै भए। बिहान चियादेखि लिएर बेलुकाको खानासम्म नै खान जाने हौ। जतिखेर म सुरुवाती दौरमा दमकमा 48-49 सालतिर थिएँ, त्यो बेलामा पैसा भनेको आफ्नो व्यावहारिक कुराहरूलाई टारेर र आफूले बिहान बेलुका नभई नहुने खानेकुराहरू, अत्यावश्यक खानेकुराहरूदेखि बाहेक रमाइलो गर्ने भन्ने कुरा हप्तामा यही 1-2 चोटि हुन्थ्यो होला, त्यो पनि एकदमै लिमिटेसनभित्र।
भिन्न अवस्था र सन्दर्भले खाना खान घर बाहिर जाने संस्कृति झापा क्षेत्रमा अभ्यास बन्दै गएको छ। होटलहरू दिनदिनै खुल्दा र चल्दछन्। दमकको कामाक्ष होटलका मालिक मोहन ढकाल:
मैले कामाक्षमा लगानी मेरो लगभग घर जग्गा सबै गरेर 2.5 करोड माथि भएको छ। त्यो अब लोन पनि छ, लोन लगाएर 2 करोडमा लोन छ होइन, चलिरहेको छ, जे होस् किस्ता मैले तिरिरहेको छ। किस्तामा 3.5 लाख जति तिर्छु महिनाको, प्रत्येक महिना दिनमा मेरो अहिले एभरेज सेलिङ भनेको 25-30 हजार भनौँ न। अब अहिले फ्यामिलीमा के भयो भनेदेखि कसैलाई आफ्नो श्रीमतीलाई अल्छी लाग्यो, एक छाक बेलुकाको छाक पकाउनु अल्छी लाग्यो भने बाबा जाउँ न बाहिर जाउँ भन्दाखेरि श्रीमानले मजाले हाँसी खुसी साथ लिएर फ्यामिली लिएर होटलमा जाने चलन आइसक्यो। त्यो अहिले पहिला तपाईँको कहाँ पाहुना आयो, कहाँको दूरको पाहुना, कहाँको रिलेटेड पाहुना पनि तपाईँको कता कता त्यो एउटा साइनो गाँसेर चाहिँ पाहुना खान जान्थे मान्छेहरू। अहिले आफ्नो स्वयं घरभित्रको पाहुना आउँदाखेरि पनि उनीहरूलाई सत्कार पुग्दैन कि उहाँहरू होटलमा राख्ने चलन आइसक्यो। त्यो चाहिँ धेरै चलनमा आइसक्यो कि अहिले होटलमा जाने खाने त्यो त माइनर कुरा भइहाल्यो नि।
आज एउटा चल्तीको होटलका मालिक बनेका ढकालको विगत भने अर्काको होटलबाट सुरु भएको हो। 17 वर्ष अघि एकजना आफन्तको होटलमा काम गरेको अनुभव उहाँका लागि होटल व्यवसाय सञ्चालन गरेर जीवन बाँच्ने आधार बन्यो।
दामन माउन्टेन रिसोर्ट भन्ने थियो मकवानपुरमा, त्यहाँ चाहिँ मैले काम गर्ने मौका पाएँ क्या। 9 महिना जति मैले काम गर्दाखेरि अब होटल पेसा राम्रै लाग्यो होइन, फिडब्याक यसबाट राम्रै पाइन्छ भन्ने हेतुले त्यसमा काम गर्दा गर्दै मेरो चाहिँ त्यहीँबाट इन्फ्लुएन्स भयो। म त्यहाँ म म्यानेजरको रूपमा काम गर्थेँ। म पारिश्रमिक त नेग्लिजेबल थियो, त्यो मेरो आफ्नो मान्छेले लिजमा लिएको जग्गा हो त्यो, अनि त्यहाँ चाहिँ विदेशी पर्यटकहरू आउने बाइनोकुलरहरू ठुल्ठुला राखेका थिए, एउटा टावर थियो, टावरबाट चाहिँ 7 हिमालयन रेन्जेसहरूको भ्यू हुन्थ्यो। अनि त्यहाँ त्यो सेलरी भन्दा पनि म चाहिँ कस्तो भने त्यहाँ कसरी अब एक्सपिरियन्स पल्टुनुमै मलाई ठुलो कुरो थियो क्या। सेलरी भन्दा पनि आफूलाई अब छिटो अल्लाएर छिटो जति हुँदा पनि चल्नु पुग्यो, खाना लाउन त्यहीँ त्यसैबाट भइहाल्थ्यो। अब पकेट खर्च खासै हुँदैन थियो, पहाडको ठाउँ एक्लै बसिन्थ्यो, त्यति मतलब पनि हुँदैन थियो।
आफन्तलाई सत्कार गर्न ठूलो इन्तजाम गरिरहनु झन्झट पनि मानिन थाल्यो। यसमाथि परिवारका सबै मिलेर कुनै दिन बाहिरै खाँदा स्वाद पनि फेरिने, रमाइलो पनि हुने। झापा क्षेत्रका मान्छेमा बदलिएको यो बानी 15 वर्ष दक्षिण कोरियामा होटलमा मजदूरी गरेर फर्किएका मदन ढकालका लागि गरिखाने मेलो बनिरहेको छ। 30 लाख लगानी गरेर उहाँले रेस्टुरेन्ट खोल्नु भएको छ।
म अलिकति होटल लाइनतिर इन्ट्रेस्टेड मान्छे पहिलेदेखि नै, सुरुमा पनि अथवा विदेश जाने सवालमा पनि विदेशमा पनि मैले होटलमै पार्टनरसिप पनि गरेको थिएँ होइन। अब यता आयो आएपछि के गर्ने कसो गर्ने भन्ने कुरो कौतूहल हुँदाहुँदै अनि आफ्नो जमिनी भएको हुनाले गर्दा यसलाई युज गरौँ न त होटलले गर्दा हुन्छ कि बा।
बिक्री चाहिँ कति छ तपाईँको अहिले?
लगभग भन्नुपर्दा 15 हजार जति एभरेजमा बस्छ डेली बिक्री। 15 हजारको बिक्री भएरले 8-10 जना स्टाफहरू पाल्नलाई पुग्छ। तलबै मात्रै भन्नुहुन्छ भने 60 हजार जति दिन्छु 8 जनालाई, खाना बस्न सबै सुविधा छ।
झापाका सहरमा शाकाहारीका लागि लक्षित गरेर खोलिएका होटल पनि छन्। दमकको संगम स्विट्सले हरेक दिन सरदर 200 जनालाई शाकाहारी खानकी खुवाइरहेको छ। सञ्चालक विमल शर्मा:
नास्ता खानको लागि आउँछन्, नास्तामा आलु परठा, पुरी सब्जी, त्यहाँदेखि तपाईँको डोसाहरू हुन्छ, समोसा, रोटी, खाना, जुलेबी, पानीपुरीहरू जस्ता परिकारहरू भनौँ न त्यस्तो खालको चिजहरू खान आउनुहुन्छ। साथै तपाईँको खाना आउँदाखेरि मिठाईहरू पनि लिएर जानुहुन्छ।
शाकाहारी खाने ग्राहक पनि बढिया छन् अघि
हजुर? अत्याधिक बढे जस्तो लाग्छ मलाई चाहिँ। सरदर 200 हुनसक्छ प्रत्येक दिन। एकै हिसाब चाहिँ अब गरिएको छ त्यस्तरी 25,000-30,000 दिख्छ दैनिक।
समयसँगै मान्छेका आनी बानी बद्लिँदा छन्, स्वाद र शैली फेरिँदा छन्, आत्मनिर्भरता र एकाङ्कीपना बढ्दै गएको छ। कुनै समयमा चुलो चौको भित्र मात्र खाने चलन बढेर हिजो आज होटलसम्म पुगेको छ।
घर बाहिर अर्थात होटलमा खाना खान जाने संस्कृति समाजले आर्जन गरेको नयाँ अभ्यास हो। यसले आर्थिक गतिविधि बढाउने र मान्छेलाई कामकाजी बनाउने संस्कृति पनि विकास गरेको छ। 2025 सालमा पूर्व पश्चिम राजमार्ग बन्न थाल्नु अघि नै झापाका चोक र बजारहरूमा घुम्ती होटल थिए। पूर्व पश्चिम राजमार्ग बनेसँगै बढ्दो शहरीकरणले व्यवसाय विस्तार हुन थाल्यो। यो सँगै होटल व्यवसाय पनि बढ्दै गयो। अहिले झापामा 4,000 हाराहारीमा होटल छन् र 3 अर्ब रूपियाँ बढ़ीको लगानी छ। झापाको होटल व्यवसायमा भएको लगानी, रोजगारी र आमदानी बारे होटल व्यवसाय संघ झापाका अध्यक्ष शिव प्रसाद पोखरेलका कुरा सुनौ।
झापामा होटल व्यवसायको अवस्था भन्नाले धेरै व्यवसायहरू छन्। त्यो व्यवसायहरू हाम्रो होटल व्यवसाय संघमा आबद्ध भन्दा पनि त्योभन्दा बाहिरै चाहिँ बढी भएको मैले चाहिँ महसुस गरेको छु। र झापामा हेर्दाखेर म जब निर्वाचनमा आए त्यतिखेर जम्मा 861 होटलहरू दर्तामा थिए। अहिले एक वर्षको कार्यकालमा मैले त्यसलाई वृद्धि गरेर 1200 पुर्याएको छु र मेरो कार्यकालसम्ममा म त्यसलाई चाहिँ कम्तीमा पनि 2000 होटललाई चाहिँ आफ्नो सङ्घमा आबद्ध गराउन सक्छु भन्ने मैले लक्ष्य लिएको छु। एउटा होटल बराबर चाहिँ मिनिमम पनि अहिले 1,00,000 बिना चल्दैन। एउटा फ्रिज किन्नलाई त 12-15,000 लाग्छ, अनि अरू सामानहरू यताउति गर्न, कोठाको डेकोरेसन गर्न 1,00,000 रुपियाँ लाग्छ भने त्यतिको टोटल गर्दाखेरि त तपाईँको धेरै नै पैसा खर्च भएको मैले महसुस गरेको छु।
लगानी कति जति होला जम्मा जम्मी झापामा होटल व्यवसायमा?
झापामा होटल व्यवसायमा सानोमा चाहिँ नि 20-30 हजारदेखि ठुलोमा चाहिँ नि अब 2-4 करोडै लगाउने होटलहरू पनि छन्। किन जग्गा जमिन घर भवन उहाँहरूको आफ्नो संरचना त्यो हेर्दाखेरि 2 अर्बभन्दा माथिको लगानी भएको मैले महसुस गरेको छु झापामा होटलमा मात्रै। त्योभन्दा वास्तवमा ठुलो उद्यम झापामा छैन भन्दा पनि हुन्छ, किनभने प्रत्येक सहरमा जहाँ पहिला घर बन्छ त्यहाँ होटल खुलेकै छ। 5-6 किराना दोकान छ भने त्यो भित्रमा एउटा अर्को कपडा दोकान होला, अरू केही होला, तर लगभग दोकानको हिसाबले 3 दोकानमा एउटा होटलको हाराहारी छ अहिलेको अवस्थामा। र कुना काप्चामा जहाँ तपाईँको गाडी गयो, जहाँ बिजुली गयो, त्यहाँ पहिला होटल गएर बसेको छ। पहिला चियाको दोकानबाट सुरु हुन्छ, त्यहाँदेखि पछाडि बिस्तारै त्यसलाई चाहिँ अलिअलि कोक फेन्टाबाट सुरु हुन्छ, अनि पछि मासु र यी हाम्रा चाहिँ अहिलेका रक्सीको दोकानहरू छन्, यिनीहरूमा त्यसरी रूपान्तरित हुँदै गएको हिसाबले यसमा धेरै ठूलो लगानी भएको मैले महसुस गरेको छु।
नाफाकै कुरा गरौँ, तपाईँ स्वयं पनि एउटा होटल व्यवसाय हुनुहुन्छ, तपाईँ आफ्नै होटल छ, कतिको फाइदाजनक उद्यम हो यो?
नाफा त यो फाइदाजनक उद्योग भएर नै मान्छेहरूले चाहिँ यसमा लगानी गरेका छन्। किनभने सानोभन्दा सानो दोकानले पनि दिनमा 500-700 रुपियाँ नकमाइकन त उनीहरूको घर भाडा, आफ्नो कर्मचारी खर्च, आफ्नो जुन दैनिक खर्च छ, पानी बिजुली बत्ती सबै तिर्नुपर्ने हुन्छ नि। यसको लागि 500-700 रुपियाँ कमाउनु भनेको दिनको 500 रुपियाँ भनेको नि महिनाको 15,000 भयो। त्यो भनेको एकजना टिचरले कमाउने पैसा भन्दा पनि ठूलो पैसा हो। र त्यो लगानी आमदानी गर्नको लागि हाम्रो होटल व्यवसायहरूलाई धेरै पनि बिक्री गरिराख्नु पर्दैन। सानो दोकानले अब त्यसमा चाहिँ अलिकति मार्जिन, चाउमिन, मोमो, थुक्पा, यो हिसाबले हेर्दाखेरि उहाँहरूलाई त्यो कमाइ गर्न कुनै गाह्रो छैन। र यसमा आमदामीको हिसाबले हेर्दा टोटल आमदामीमा आफ्नो उसको चाहिँ बिक्रीमा हेर्दाखेरि 25-30% आमदामी बस्छ होटलमा।
शिवजी तपाईँकै कुरा गरौँ न, तपाईँले होटल थाल्नुभएको कति भयो दमकमा?
2057 सालदेखि। पहिला त म कोल्ड ड्रिङ्क्स गर्थेँ यही ठाउँमा, र त्यतिखेर मैले 52 सालमा कोल्ड ड्रिङ्क्स सुरु गरेँ। र बिचमा यो कोल्ड ड्रिङ्क्सले मात्रै अलिकति यहाँ खर्च धान्नलाई नसक्ने अवस्था आयो, र यसलाई चाहिँ नि होटलकै रूपमा लानुपर्छ भनेर मैले अगाडि आफ्नो कार्ययोजना बनाएँ। र त्यतिखेर मैले लगभग यो दोकानमा 1,00,000 रुपियाँ लगानी गरेर सुरु गरेको। र अहिले मलाई हेर्नुहुन्छ भनेदेखि मैले यही दोकानबाट मेरा छोराछोरीहरू पनि पढाएँ। एकजना छोरी छन् जो बिबिए अहिले पढ्दैछन्, एउटा मेरो छोरा छ ऊ अहिले सिभिल इन्जिनियर पढ्दैछ 4th इयरमा। र मैले आफ्नो घर पनि यसैबाट चाहिँ 15-20 लाख रुपियाँ लगानी गरेर चाहिँ बनाइसकेको छु
यसैको नाफाबाट।
जग्गा जमिन पनि 1-2 ठाउँमा छ मसँग, तर ब्याङ्कसँग 30 लाख रुपियाँ लोन पनि छ।
57 साल भनेपछि 12 वर्षमा, बितेको 12 वर्षमा कति जति आय आर्जन गरियो होला होटलबाट?
अब आफ्नो मेहनत हो, हामी दुईजना यसमा लागेका छौँ, कर्मचारी पनि हामीले एकजना कुकलाई राखेका छौँ, अरू चाहिँ मान्छे आउने जाने लगातार हुन्छ। र यो बीचमा यसमा हेर्दाखेरि अब 1 करोड रुपियाँ त पक्कै कमाए जस्तो लाग्छ मलाई।
आफ्नो घर व्यवहार परिवार सबै
भ्याइकन
झापाको होटलकै कुरा गर्ने हो भने यहाँका होटलहरूको स्तर कस्तो छ? जस्तो यहाँ त स्टार होटलहरू छैनन्, सामान्य झाप्रेदेखि लिएर अहिले भर्खर पक्की घरहरूमा होटलहरू बस्न थालेको, धेरै पुरानो झापाको धेरै लामो विगत पनि छैन, यहाँको होटलहरूको स्ट्यान्डर्ड अर्थात् स्तर चाहिँ के हो?
यसलाई मध्यम खालकै भन्न सकिन्छ, किनभने यहाँ स्टारवाला होटल छैनन्, 2 स्टार 3 स्टार 1 स्टार पनि होटल भनेर कसैले यहाँ दर्ता गरेको पनि छैन। ठुल्ठुलो होटलमा के हुँदो रहेछ भने गोपालजी, अब त्यहाँ आएपछि एकछिन बस्नुपर्ने, मेनुहरू हेर्नुपर्ने, त्यो मेनुको आधारमा चाहिँ बनाउनु पर्ने, तर मान्छेसँग टाइम हुँदो रहेछ। त्यो टाइम नभएको कारणले उहाँले कुक पनि पाल्नुहुन्छ, कुक राम्रै ल्याउनुहुन्छ, 15-20 हजार तलब पनि दिनुहुन्छ, तर मान्छे आएर अर्डर गर्दाखेरि उहाँहरूले मान्छे अहिले व्यस्तता भएको कारणले गर्दा 10-15 मिनट भित्रमा उसले खाइओरि आफ्नो काम सकेर जानुपर्ने हुँदा त्यस्ता ठूला होटलहरू चल्ने वातावरण छैन। उहाँहरू आउने हो, कोही विदेशी आउने, कोही सेमिनार गोष्ठी टाइम लिएर आउने मान्छेलाई सेवा दिन सक्नुहुन्छ, बसेर गर्नुहुन्छ। तर अधिकांश होटलहरू अहिले फास्टफुडले धेरै कमाइरहेको मैले आफूले अनुभव गरेको छु। अब खानाका होटलहरू पनि बसबाट हरै मान्छे झर्ने अनि त्यहाँ तयारी खानाहरू भटाभट दिने अनि उहाँहरूले आधी घण्टामा खाएर हिँडिसक्नुपर्ने, नास्ताहरू पनि त्यस्तै गर्नुपर्ने, एउटा मान्छेको व्यस्तताको जुन लाइफ छ त्यो लाइफको स्टाइलमा चाहिँ होटलहरू पनि अगाडि बढेको र त्यही आधारमा चलेको होटल मध्यम खालको होटलले नै बढी नाफा कमाएको मैले महसुस गरेको छु।
झापामा होटलहरूमा पाइने खानकी प्राय एकै खालको हुँदो रहेछ, जस्तो कि चाउमिन मोमो चाहिँ सबै जसो होटलमा पाइने एउटा कमन आइटम चाहिँ मोमो चाउमिन अनि खाना दाल भात तरकारी भइहाल्यो, त्योभन्दा बाहेक कुनै नयाँ आइटम चाहिँ एकदमै कम पाइने गरेको छ अघि
तपाईँले भन्नुभयो जस्तै अब झापालीहरूको खाने खाना नास्ता भन्ने कुरो एउटा कमनै छ। नेपालमै पनि हेर्नुहोस् अब काठमाडौँ पोखरा चितवनको जुन टुरिस्ट एरिया हुन्छ उहाँहरूले चाहिँ विदेशी मेनुहरू आफ्नै खालका मेनुहरू कुनै कुनै ठाउँमा नेपाली मेनु पनि नभएका होइनन्, ढिँडो गुन्द्रुक अचार अरू अरू आफ्नै आफ्नै खालका ब्रान्डहरू पनि राखेर बस्नु भएको छ। तर अधिकांश होटलहरूमा चाहिँ एकै खालका कस्टमरहरू आउने, लगभग सबैको होटलको मेनु एउटै खालको हुन्छ भन्ने मैले विश्वास गरेको छु।
यहाँको होटल व्यवसायलाई अरू व्यवस्थित र अरू चाहिँ गतिलो बनाउन, अरू राम्रो बनाउन के गर्नुपर्छ जस्तो लाग्छ?
यो होटल व्यवसायलाई अझै राम्रो बनाउनको लागि हामीले हाम्रा होटलका चाहिँ खाने आइटमहरू जुन छन् त्यो पुरानो परिपाटीका खाने आइटमहरूलाई अलिकति परिष्कृत गरेर तिनीहरूलाई परिमार्जन गरेर हामीले अगाडि बढाउनुपर्छ। अब एउटै चिजबाट चाहिँ धेरै कुराहरू बन्छन्, ती आइटमहरू हामीले सिक्नु पर्यो, ती आइटमहरूलाई सिकाउनको लागि विभिन्न ट्रेनिङहरू यहाँ ल्याउनु पर्यो र हरेक कुरामा चाहिँ पहिला कुकलाई चाहिँ विशेष किसिमले कुकको ट्रेनिङ गराउनुपर्छ र होटलवालाले पनि आफूले हरेक किसिमका चाहिँ त्यस्ता तालिमहरूमा सहभागी हुनुपर्छ र खाने कस्टमरहरूलाई पनि त्यो एकै खालको खाना भन्दा पनि डिफरेन्ट खालको खाना यो होटलमा पाइन्छ, यहाँ यस्तो खालको छ भनेर प्रचार प्रसारको यो जुन एडभर्टाइजको कुराहरू छन् नि यिनीहरूलाई मिडियाको उसमा लगेर पनि ल्याउनुपर्छ। अब मान्छेले घरमा खाना आफूले नखाएर बेलुका चाहिँ होटलमै खाएर जाउँ, किन घरमा नि खर्चै हुन्छ, ग्यासमा नि खर्च हुन्छ, अब किचनमा पसेर चाहिँ भाँडा मान्नुपर्छ, हरेक कुरा हुन्छ, घरमा कोही बिरामी परे बेला पनि मान्छे होटलमै खाएर जाउँ भन्ने केही खालको ट्रेन बसिसकेको छ अब, र त्यसको लागि पनि हामीले पनि हाम्रो होटलको मेनुमा अलिकति केही परिवर्तन गरेर अगाडि बढ्यौँ भने होटलले पक्कै पनि सफलता प्राप्त गर्छ भन्ने मलाई विश्वास लागेको
छ। झापा क्षेत्रमा बढ्दो होटल व्यवसाय व्यवसायीको मात्रै गरी खाने मेलो होइन, यहाँ लगभग 8,000 मजदूरले रोजगारी पनि पाएका छन्। यिनै मध्येका एक गान्धी शर्मा, 35 वर्षे शर्मा 6 वर्षदेखि होटलमा काम गरिरहनु भएको छ। आफ्नो काम र कमाइबारे गान्धी शर्मा।
म अहिले होटल कामाख्यामा काम गरेको चाहिँ तपाईँको अब रनिङ 5 वर्ष पुगेर 6 वर्ष लाग्यो। यो होटलमा चाहिँ म तपाईँको रुम्बईको काम गर्छु, लज हेर्छु, इमर्जेन्सीमा तल वेटर स्वेटर मार्केटिङ पनि गर्छु, सबै काउन्टर साउन्टर हिसाब किताबहरू सबै हेर्छु। हामीहरूको अहिले प्रेजेन्ट चाहिँ सबै लगभग गार्डहरू सबै लिएर 14-15 जना छौँ, कुकदेखि लिएर तल गार्डदेखि लिएर हाम्रो 14-15 जना छौँ। गर्न थालिसकेपछि काम त गाह्रो त गाह्रै छ होइन, कोही बेला लजको मान्छेहरू पनि अब 12-1 बजी उठेर जाने पनि हुन्छन्, कोही 2 बजी 4 बजी उठेर काठमाडौँतिर जाने पनि हुन्छन्, कोही दिल्लीबाट आएर बसेको पनि हुन्छन्, कोही काठमाडौँबाट आएर बसेको पनि हुन्छन्, कुनै अब कोही बेला हामीहरूको त्यस्तै हेर विचार गर्दाखेरि 10-11 बजी 12-10 देखि लिएर तपाईँको 12-1 बजी सुताइ हुन्छ। त्यही अनुसारले कोही कोही बेला चाहिँ तपाईँको के भन्नुहुन्छ भनेदेखि 4 बजी उठ्नुपर्छ, चार बजी किन उठ्नुपर्छ भन्दाखेरि अब गेस्ट जानुहुन्छ, जब उहाँ जानुभयो भने उहाँको बिलहरू यताउता हेरविचार गर्दाखेरि अब बिल हेर्नुपर्छ, अब त्यो उहाँको रुपियाँ पैसा खाएको बसेको उठाउनै पर्यो, अनि कोही बेला चार बजी उठाइ हुन्छ, कोही बेला पाँच बजी पनि, कोही बेला चाहिँ अब मान्छेहरू छैनन् भनेदेखि हामीहरू छ बजीतिर उठिन्छ छिटो भनेको। त्यसपछिको काम भनेको अब तल ग्राउन्ड लेभलमा हेर्नुहुन्छ भनेदेखि अब वेटरहरूलाई सबैलाई जिम्मा दिएको छ होइन, बोसले जिम्मा दिनुभएको छ कि तल सरसफाइ गर्ने वेटरहरूले सबै गरिदिन्छन्, प्लस लज चाहिँ अहिलेसम्म साँच्चै भन्नुहुन्छ भनेदेखि रेस्पोन्सिबल लिएर एउटा जिम्मेवार लिएर मै हेर्दैछु। अब उहाँहरूले बेल बजाउनुहुन्छ, प्लस रुम रुममा फोन राखिदिएको छ, अनि उहाँहरूले कल गर्नुहुन्छ होइन, उहाँहरूले कल गर्नुहुन्छ, कल गरेपछि अर्थात् बेल बजाएपछि हामीहरू रुममा पुग्छौँ, अनि के चाहियो कसो चाहियो भनेर हामीहरू रुम सेवाहरू रुम सर्भिस दिन सक्छौँ। होटलबाट मलाई उहाँसँग चाहिँ जुन मेरो साहु हुनुहुन्छ उहाँसँग मेरो आजसम्म पाँच छ वर्ष भयो मैले त्यो होटलमा काम गरेको, र उहाँले चाहिँ मलाई अति दया माया पनि गर्नुहुन्छ, राम्रै छ। पैसा चाहिँ भनेको अहिले अब होटल लाइनमा खासै बेसी त छैन, ठिकै अब यसो खाना लाउन पुग्ने दिनुहुन्छ, र बराबर यताउता हेरविचार पनि गर्नुहुन्छ। बेसिक पिए भनेको चाहिँ अहिले 5,000 छ होइन, खाना बस्न त्यहीँ हुन्छ, अनि बेसिक पिएबाट अब यताउता फाल्टु इन्कम जस्तै हजुर आउनुभयो, हजुरले ए बिचरा गान्धी भाइ काम गर्दै रहेछ भनेर 10-20 रुपियाँ लु भाइ चिया खानुहोस् है भनेर दिनुभयो भने त्यो अलग्गै हुन्छ। होटेलको टिप्स भनेको चाहिँ कोही बेला हुँदाखेरि 2-4 हजार हुन्छ, नहुँदाखेरि कोही बेला 1-2 महिना त्यसै पनि लडिन्छ, त्यसको चाहिँ त्यो टिप्सको चाहिँ ठेगान हुँदैन, त्यो चाहिँ अब आफ्नो जस्तै कस्टमरको अनुसार भनौँ न हो त्यो अनुसार हुन्छ, अब कसैले दिन्छन् कसैले दिँदैनन् होइन।
होटल व्यवसाय स्थानीयका लागि मात्रै कहाँ हो र झापा मोरङमा रहेका शरणार्थी शिविरमा बस्ने भुटानीका लागि पनि आय आर्जनको मेलो बनेको छ। शरणार्थी शिविरका छाप्रामा दिउँसो खाजा पकाउन कोइला बालिरहनुभन्दा 20-30 रुपियाँ लिएर नजिकैका होटल वा क्यान्टिन जाने बानी बढेको छ। केही वर्ष अघिसम्म सहायता संस्थाले गरेको सहयोगले मात्रै जीवन धान्ने शरणार्थीसँग हिजो आज पुनर्वास भएका आफन्तले पठाएको आर्थिक सहयोग पनि थपिएको छ। शरणार्थी शिविरमा होटल व्यवसाय फस्टाउनुको यो पनि मुख्य कारण हो।
घडीको सुईले बिहानको 5 बजेको संकेत गर्दा नगर्दै बेडागी एक शरणार्थी शिविरकी सीता आचार्यको व्यस्त दैनिकी सुरु हुन्छ।
हातमा धुइसकेपछि आगो बालो, अनिदेखि आगो बालेर अब सब्जीहरू अब के बसाल्नु छ बसालो, अनिदेखि सब्जीहरू काटकुट गरौँ, अनिदेखि सब्जीहरू बनाउँदा ओर्दाखेरि अब गाहकहरू पनि यताउँदेखि आउनुहुन्छ, उहाँहरूलाई पनि अब नास्ता गराउँछु, चल्दैछ।
शरणार्थी शिविर व्यवस्थापन समिति कार्यालय आसपासका ठाउँको एउटा विशेषतै बनेको छ क्यान्टिन अर्थात् नास्ता पसलहरू। दिनभरि शरणार्थी शिविरमै बस्ने सहायता संस्थाका कर्मचारीहरू यी क्यान्टिनका मुख्य ग्राहक। शनिश्चरे शरणार्थी शिविरको खाद्य गोदाम छेउमा धनमाया बस्नेतले क्यान्टिन चलाउनु भएको 17 वर्ष भयो।
सब्जी दाल भात त्यस्तै तरकारीहरू मोमो मासु अर्डर गरे भने अलिक पाक्छ, नभए ठिकै दिनमा कियास त हाम्रो त्यति हुँदैन, महिनामारीको बेसी जान्छ। हजुर नियमित खाना खाने छन्, आयुमा लानुपर्छ, कहिले 30 जना हुन्छ एक दिन दुई दिन, कोही दिन 60 जना 70 जना फिक्स हुँदैन यति भनेर। अनि यहाँ खानेहरू बाहिरबाट आउनेहरू होइन विदेशीहरू यताउति आउँदा पर्छ पैसा, कोही बेला 1800 पनि हुन्छ, कोही बेला 1000 रुपियाँ त्यस्तै हुन्छ।
कतिजनासम्मलाई एकैपटक आयो भने खाना खुवाउन सक्नुहुन्छ? यहाँ
आयो भने 100 जनासम्मलाई राखेर खान सकिन्छ।
कतिको लगानीमा खोल्नु भएको होटल हो यो?
मेरो लगानी त कहाँ थियो र सर, पहिला त अनि चामल तुमुल ल्यायो भनेर थालेको नि सर, अब यहाँ रेडको सरहरूले चाहिँ कोही नभेटेर अनि बोलाएर गर्नु लाउनु भयो, अनि उहीँबाट चामल दमकदेखि पनि पठाइदिनु भयो होइन राम्रो चामल, त्यसबाटै अनि 1500-1600 जस्तोले चाहिँ यता सागसब्जी हपकेक जस्तो भयो क्या सौदा गराइ पनि, अनि माल म त बिस्तार बिस्तारै जोडेर ल्याएँ।
धनमाया बस्नेतको विगत कम्ती टिठ लाग्दो छैन, भुटानमा पनि उहाँले होटल नै चलाउनु भएको थियो, त्यही अनुभवले उहाँलाई आज पराई मुलुकमा गरी खान र भर अभर टार्न गजबले सघाइरहेको छ।
सबसे सन्तुष्टि मेरा पाहुना आउने जाने खर्च पात होइन, अब यताउति चाहिँ माग्न जानु परेको छैन, प्रशस्ती नै मलाई चलाउनु हुँदैछ, अब अलिअलि 1-2 पैसा त 1-2 हजार त भइहाल्छ नि त्यति नै।
भुटानी शरणार्थी शिविरहरूमा क्यान्टिन र होटलहरू खुल्ने क्रम केही वर्ष यता ह्वात्तै बढेको छ। झापा र मोरङका शरणार्थी शिविरमा अहिले कम्तीमा डेढ दर्जन होटल र साना क्यान्टिन छन्। हरेकमा दिनको 500 बढ़ीको कारोबार भइरहेको छ। सामान्यतया यस्ता नास्ता गृहको कमाईले शरणार्थी शिविरको खाजा आवश्यकता टार्न मदत मात्र गरेको छैन, कमकरी र इलमीहरूलाई आनासुकी कमाईको मेलो पनि बनेको छ। दिलमाया गुरूङले बेलडाङ्गी दुई शरणार्थी शिविरमा मोमो र चाउमिनको पसल चलाउनु भएको छ।
त्यसै बस्न सकिँदैन, यसो टाइम पास यताउता गर्नु पनि हुने, दुई चार पैसा मुख पनि देखिने होइन।
यहाँ त पहिले होटल यस्तो क्यान्टिन थिएन,
मैले घरमै गर्दै थिएँ होइन, एक साल जस्तो मैले घरभित्रै गर्दै थिएँ, एक साल जस्तो गरेँ। अन्त यहाँनिर हटको मान्छे चाहिँ अमेरिका गएकोले गर्दाखेरि यहाँ मेरो आफ्नै मान्छे आएकोले गर्दाखेरि उहाँहरूकै एउटा मलाई दिनुहोस् न अलिकति भन्दाखेरि ल हुन्छ गर्नुहोस् भनेर मलाई दिएको उहाँले होइन। अनि मैले सानो बनाएर चाहिँ यहाँ बसेको हो। यहाँ गर्नु थालेको मैले लगभग दुई महिना हुन लाग्यो।
कति लगानी गरेर सुरु गर्नुभएको यो मोमो चाउमिन अन्डा खाने क्यान्टिन?
पहिला मेरो सुरुमा त खै त्यस्तो साह्रो धेरै पैसा लगानी त लाउन सकिएन होइन, त्यस्तै 2,500 जस्तो लगाएर नि हिसाब गरेँ मैले।
दिनमा कति बिक्छ यहाँ?
600-700-500 यस्तै हुन्छ, 400-500 त एकदम कम्पलसरी हुन्छ।
500 बिकेछ भने पनि तपाईँलाई कति जति फाइदा बस्छ होला?
200 जस्तो बस्छ, 300 सामान लगायो भने 200 चाहिँ मलाई बस्छ, 200 कसै बेला 150 त्यस्तै। त्यति भए पनि अब गरेको नगरेको मिल्दैन, इष्टमित्रहरू आएको बेलामा यसो के दिउँ कसो दिउँ भन्ने भएन।
मोमोको लागि बन्दाकोपीको ढुटो मुस्तै गर्नुभएको तपाईँ चाहिँ उहाँको श्रीमान?
हजुर, प्रतिमान हो।
यो कहिले सिक्नुभयो यो मोमोको लागि किमा बनाउने काम?
गर्न थालेपछि सिक्नु बाध्यता पर्ने हो नि त, 2-2.5 महिना त त्यस्तै हुँदैछ।
गरी खान ठुलो ठाउँ र धेरै पुँजी चाहिन्छ भन्ने छैन, मूल कुरो त मेहनत नै हो। पछिल्लो समय भुटानी शरणार्थी सहायता संस्थाले गर्ने सहयोगको बाटो कुर्नुभन्दा आफै आय आर्जनको मेलो खोज्न क्रियाशील देखिन्छन्। शरणार्थी शिविरमा खुलेका होटलहरू यसकै उदाहरण हुन्।
तपाईँ सुन्दै हुनुहुन्छ बलदिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बलदिन्दो जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा। उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार बेलुकी काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क, झापामा एफएम एचट्युन 96.8 मेचीनगर, कञ्चनजङ्घा एफएम 92.6 बिर्तामोड र सप्तरंगी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np बाट प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ।
झापा र मोरङका भुटानी शरणार्थी शिविर भित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन अनि उन्नतिको जानकारी दिएर तपाईँ यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। तपाईँका इमेल, पत्र तथा एसएमएसलाई हामी स्वागत गर्छौं।
चिट्ठी लेख्न हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, र हाम्रो इमेल ठेगाना हो info@unn.com.np।
मोबाइलबाट एसएमएस गर्न एसवाई टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 5566 पनि पठाउन सकिन्छ।
भुटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी, इमेल र एसएमएसमा पर्खिरहनेछौ। आउँदो शुक्रबार बेलुकी 6:30 बजे फेरि भेटौँला। आजको समृद्धिको यात्राबाट गोपाल गुरागाई, भीमसेन राजबाहक, शारदा देवकोटा, गोपाल गर्तौला र म श्रीधर पौडेल बिदा माग्छौ। नमस्कार।